अगर वो इमाम नहीं थे तो कौन थे? कूफा वालों की आंखें हैरत से फटी की फटी रह गई जब उन्हें पता चला कि हिजाजी लिबास में आने वाले इमाम हुसैन नहीं बल्कि पूरे कूफा में खौफ की एक लहर दौड़ गई। बस फिर क्या था, और हर तरफ से लोग आने लगे और इस तरह देखते ही देखते 40,000 अफराद का लश्कर एक ऐलान पर जमा हुआ। नमाज से पहले 40,000, नमाज के बाद एक भी नहीं। ये सब धोखा था, मकरो फरेब था, बद अहदी थी। कूफा की गलियों में अकेला तरे तन्हा, मगर कमाल की बहादुरी। साथ थे तो सिर्फ अपने दो बच्चे। घर को चारों तरफ से घेर लिया गया। तारीख ने देखा कि बनी हाशिम का एक तन्हा शेर किस तरह जालिमों पर टूट पड़ता। दरवाजे के पीछे सिपाही हाथ में नंगी तलवार लिए मौजूद थे। आप कुरान पाक की तिलावत करते हुए दरवाजे से जैसे ही अंदर दाखिल हुए, अचानक इन्ना लिल्लाही व इन्ना इलैहि राजिऊन। खानदाने अहले बैत। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। नाज़रीन, वेब सीरीज का नाम है दास्ताने करबला। कल हमने सुना था कि कूफा में मौजूद दो अफराद ने यजीद तक यह खबर पहुंचा दी थी कि गवर्नर कूफा हजरत नौबान बिन बशीर रदी अल्लाह तआला हजरत मुस्लिम बिन अकील रदी अल्लाह तआला के खिलाफ कोई कार्रवाई नहीं कर रहे। हालांकि मुस्लिम बिन अकील कूफा वालों को यजीद के खिलाफ आमादा कर रहे। यह खबर सुनते ही यजीद ने फौरन हजरत नौमान बिन बशीर को कूफा की गवर्नरी के ओहदे से रिमूव कर दिया, हटा दिया, और उनकी जगह एक ऐसे शख्स को मुकर्रर किया जिसका नाम सुनकर ही जुल्म, मक्कारी और सफाकी की तस्वीर आंखों के सामने आ जाती है। उस शख्स का नाम था उबैदुल्लाह बिन ज़ियाद। उबैदुल्लाह बिन ज़ियाद निहायत मक्कार, चालाक और जालिम इंसान था। जैसे उसे यजीद का पैगाम मिला, ये फौरन बसरा से रवाना हो गया। लेकिन उसकी मक्कारी जरा देखें, अपनी फौज के साथ शानो शौकत के साथ कूफा में दाखिल नहीं हुआ, बल्कि उसने अपनी फौज को कादसिया में रोक दिया और फिर खुद चंद आदमियों को लेकर हिजाजी लिबास पहनकर, अरब के लोगों का लिबास पहनकर, रात के अंधेरे में एक ऊंट पर सवार होकर उस रास्ते से कूफे में दाखिल हुआ जिस रास्ते से हिजाज के काफले आया करते थे। और सब इसने क्यों किया? क्योंकि कूफा वाले पहचान ना सके, बल्कि वो ये समझ बैठे कि इमाम हुसैन तशरीफ ले आए हैं रदी अल्लाह तआला। चुनांचे ऐसे ही हुआ। कूफा के लोग जो हर लम्हा इमाम आली मकाम की आमद के मुंतजर थे, जिनकी नजरें रास्तों पर जमी हुई थी, जिनके दिल इमाम पाक की मोहब्बत में बेकरार थे, उन्होंने रात के अंधेरे में जब हिजाजी लिबास और हिजाजी रास्ते से आने वाले उस शख्स को देखा तो वो तो खुशी से बेकाबू हो गए। किसी ने नारा लगाया, इमाम हुसैन आ गए। और फिर देखते ही देखते खुशी की लहरें पूरे कूफा में दौड़ गईं, नारे बुलंद होने लगे, लोग घरों से निकल आए, दिल खुशी से धड़कने लगे। इधर इब्ने ज़ियाद दिल ही दिल में जल रहा था, लेकिन उसने जब्त से काम लिया और खामोश रहा, क्योंकि अगर उस लम्हे उसका भांडा फूट जाता तो शायद वो जिंदा गवर्नर हाउस तक पहुंच भी ना पाता। मगर उस मक्कार ने एक बहुत अहम बात समझ ली थी। उसने जान लिया था कि अहले कूफा के दिल किस कदर इमाम आली मकाम की मोहब्बत में डूबे हुए हैं। वो जान गया था कि ये कौम इमाम आली मकाम की एक झलक तक के लिए बहुत बेचैन है। यही सोचते हुए वो खामोशी से गवर्नर हाउस में दाखिल हो गया। और अफसोस, उस वक्त तक कूफे वालों को यह मालूम ही ना हो सका कि ये इमाम हुसैन नहीं बल्कि इब्ने ज़ियाद है। फिर जब यह हकीकत सामने आई तो खुशियों के चिराग यकदम बुझ गए, दिल टूट गए और पूरे शहर पर मायूसी की एक सर्द चादर फैल गई। रात गुजरी, सुबह हुई। इब्ने ज़ियाद ने अहले कूफा को जमा किया, यजीद का पैगाम सुनाया और फिर धमकियों, खौफ, लालच और साजिशों का एक ऐसा खेल शुरू किया जिसने पूरे कूफा को खौफ और बेचैनी में मुब्तला कर दिया। वो लोगों को डराने लगा कि यजीद की मुखालिफत का अंजाम बहुत भयानक होगा। वो कबाइल के सरदारों को खरीदने लगा और लोगों के दिलों में खौफ भरने लगा। इसी तरह उसने आहिस्ता आहिस्ता हजरत मुस्लिम बिन अकील के साथियों को उनसे सेपरेट करना, जुदा करना शुरू कर दिया। नाज़रीन, उसी वक्त हजरत मुस्लिम बिन अकील रदी अल्लाह तआला हानी बिन उरवा के घर में ठहरे हुए थे। इब्ने ज़ियाद ने मोहम्मद बिन अशअस को फौजियों के साथ भेजा उस हुक्म के साथ कि मुस्लिम बिन अकील को गिरफ्तार कर लिया जाए। और सिर्फ यही नहीं, इब्ने ज़ियाद ने कूफा के तमाम कबाइल और बरादरियों के सरदारों को भी किले में नजरबंद कर दिया ताकि उसके दबाव में रहें। हजरत मुस्लिम बिन अकील को जब इब्ने ज़ियाद के इरादों की खबर मिली तो आप बाहर तशरीफ लाए, अपने वफादार साथियों को आवाज दी। बस फिर क्या था, हर तरफ से लोग आने लगे, जज्बा बढ़ने लगा। देखते ही देखते 40,000 अफराद का लश्कर आपके साथ आपके एक ऐलान पर जमा हो गया। 40,000 का लश्कर اور پھر اس لشکر نے شاہی محل کا محاصرہ کر لیا, چاروں طرف سے محل کو گھیر لیا گیا. اب صورت حال یہ تھی کہ بس حملے کے حکم کی دیر تھی. ناظرین اگر اسی وقت حضرت مسلم رضی اللہ تعالیٰ عنہ حملے کا حکم دیتے تو قلعہ فتح ہو سکتا تھا, ابن زیاد گرفتار ہو سکتا تھا, اور پھر یہی لشکر ایک سیلاب بن کر شامی طاقتوں کو بہا لے جاتا, جس کے بعد یزید کے لیے زمین تنگ ہو جاتی. مگر ناظرین ہونا کچھ اور تھا, کیونکہ لکھا کچھ اور تھا. حضرت مسلم رضی اللہ تعالیٰ عنہ نے قلعے کو گھیر تو لیا, مگر اس کے باوجود ابن زیاد کی جو مکاری تھی, یزید کی دشمنی پوری طرح ظاہر ہو چکی تھی, اور آپ نے حملے کا حکم نہیں دیا. کیوں؟ کیونکہ آپ جنگ نہیں چاہتے تھے, آپ خون مسلم بہتا ہوا دیکھنا نہیں چاہتے تھے, آپ چاہتے تھے کہ گفتگو سے مسئلہ حل ہو جائے, صلح کی کوئی صورت نکل آئے اور مسلمانوں کی جانیں بچ جائے. یہ تھی اہل بیت کی سوچ, یہ تھا ان کا ظرف, یہ تھی ان کی رحمت. لیکن دوسری طرف ابن زیاد تھا جو سازشوں کا جال بن رہا تھا. اس نے حضرت مسلم کے خلاف ایک عجیب چال چلی. اس نے یہ کیا کہ قلعے میں قید جو قبائلی سردار اس کے ساتھ تھے, وہ ان کو لے کر مجبور کیا اس نے کہ وہ لوگوں کو حضرت مسلم بن عقیل کا ساتھ چھوڑنے پر آمادہ کریں. ناظرین وہ سردار خوف زدہ تھے, انہیں معلوم تھا کہ اگر ابن زیاد ہار بھی گیا تب بھی قلعہ فتح ہونے سے پہلے وہ ان سب کو قتل کروا دے گا. چنانچہ وہ قلعے کی دیواروں پر چڑھے اور اپنے قبیلے والوں کو آواز دینے لگے, کہتے ہیں کہ واپس چلے جاؤ, یزید تمہارے بچوں کو قتل کروا دے گا, تمہارے مال ضبط ہو جائیں گے, تمہارے گھر برباد کر دیے جائیں گے. اور ساتھ یہ بھی کہا کہ ہمیں تو ابن زیاد قلعے میں ہی مار ڈالے گا. ابن زیاد کی یہ چال کام کر گئی, اور پھر وہی ہوا جو نہیں ہونا چاہیے تھا. حضرت مسلم بن عقیل رضی اللہ عنہ کا لشکر اب بکھرنے لگا, لوگ آہستہ آہستہ پیچھے ہٹنے لگے, وفائیں دم توڑنے لگی اور نعرے خاموش ہونے لگے. یہاں تک کہ جب حضرت مسلم رضی اللہ تعالیٰ عنہ نے مغرب کی نماز ادا کی تو 40,000 میں سے صرف 500 باقی رہ گئے تھے. اور آپ جان کر حیران ہوں گے, جب نماز مکمل ہوئی تو ایک بھی شخص آپ کے ساتھ باقی نہ تھا. جی ہاں, ایک بھی نہیں. ایک ایسی جماعت تھی کہ امام نے جب نماز شروع کی تو 500 لوگ پیچھے نماز پڑھ رہے تھے, مگر جب نماز ختم ہوئی تو کوئی مقتدی پیچھے موجود نہ تھا. یہ کوفہ والوں کی پہلی بے وفائی تھی. جو مہمان ان کی التجاؤں کی وجہ سے آیا تھا, ان کے دین کی حفاظت کرنا چاہتا تھا, آج اسی کو دشمنوں کے درمیان تنہا چھوڑ دیا گیا. حضرت مسلم رضی اللہ تعالیٰ عنہ کوفہ کی گلیوں میں اکیلے رہ گئے. کہاں جائیں, کس دروازے پر دستک دیں, کسے اپنا کہیں. حیرت کی بات یہ تھی کہ آج پورے کوفہ کے مہمان خانے بھی بند تھے, دروازوں پر تالے لگ چکے تھے. اور ناظرین آپ رضی اللہ تعالیٰ کے ساتھ آپ کے بچے بھی تو تھے, انہیں کہاں سلائیں, کہاں ٹھہرائیں. پورا کوفہ آپ کے لیے تنگ ہو چکا تھا. حالت یہ ہو گئی تھی کہ 2-4 گز زمین آپ کے لیے رات گزارنے کے لیے بھی نظر نہیں آ رہی تھی, اور بنی ہاشم کا یہ عظیم مہمان بے آسرا کھڑا تھا. اس لمحے حضرت مسلم رضی اللہ تعالیٰ کو امام حسین کی یاد آئی. امام کی یاد آتے ہی آپ کا دل تڑپ اٹھا. آپ سوچنے لگے, میں نے امام کو خط لکھا ہے, میں نے آپ کو اس قوم کی وفاداری کے قصے سنائے ہیں, میں نے ان کے آنے پر اصرار کیا ہے, اب یقیناً امام میری بات رد نہ فرمائیں گے, وہ اپنے اہل و عیال کے ساتھ روانہ ہو چکے ہوں گے. اگر امام یہاں پہنچ گئے تو اس بے وفا قوم کے درمیان ان پر کیا گزرے گی. یہ سوچ کر یہ خوف آپ رضی اللہ تعالیٰ کے دل کو شدید زخمی کر رہا تھا. اسی پریشانی کے عالم میں آپ کو پیاس محسوس ہوئی, سامنے ایک گھر نظر آیا, وہاں طوعہ نامی ایک عورت موجود تھی, اس سے آپ نے پانی مانگا, اس نے آپ کو پہچان کر پانی دیا اور اپنی سعادت سمجھ کر آپ کو اپنے مکان میں ٹھہرایا. لیکن افسوس, اس عورت کا بیٹا محمد بن اشعث کا غلام تھا, اس نے فوراً اپنے آقا کو خبر دے دی. بس پھر کیا تھا, ابن زیاد نے محمد بن اشعث اور کوتوال کو سپاہیوں کے ساتھ روانہ کر دیا. تو آ کے گھر کو چاروں طرف سے گھیر لیا گیا, جس کے بعد حضرت مسلم تلوار لے کر باہر نکلے, اور پھر تاریخ نے دیکھا کہ بنی ہاشم کا ایک انہا شیر کس طرح ظالموں پر ٹوٹ پڑتا ہے. ناظرین اس وقت حضرت مسلم بن عقیل تنے تنہا اس شان اور بہادری سے لڑے کہ یزیدی کانپ اٹھے, ان کی صفوں کی صفیں بکھر گئی, ان میں سے کئی مارے گئے اور کئی زخمی ہو گئے. کوفہ والوں کو جب اس بات کا اندازہ ہو گیا کہ بنی ہاشم کے اس جوان کو ہرانا ہمارے بس کی بات نہیں, تب انہوں نے ایک نئی چال چلی. انہوں نے آواز دی, ہم جنگ نہیں چاہتے, ہم صرف یہ چاہتے ہیں کہ آپ ہمارے ساتھ ابن زیاد کے پاس چلیں اور اس سے گفتگو کر کے معاملہ طے کر لیں. یہ بات سن کر حضرت مسلم رضی اللہ تعالیٰ عنہ نے فرمایا, میں نے تو اس وقت بھی جنگ نہیں کی تھی جب میرے ساتھ 40,000 لوگ تھے, میں تو خون ریزی روکنا چاہتا تھا. چنانچہ آپ اپنے دونوں صاحبزادوں کو ساتھ لے کر ان کے ساتھ ابن زیاد کے پاس جانے کے لیے روانہ ہو گئے. لیکن ناظرین یہ سب دھوکہ تھا, مکر و فریب تھا, بد عہدی تھی. ابن زیاد نے پہلے ہی دروازوں کے پیچھے تلواریں لیے سپاہی کھڑے کر رکھے تھے, حکم دیا تھا کہ جیسے ہی مسلم اندر آئیں دونوں طرف سے حملہ کر دینا. حضرت مسلم رضی اللہ عنہ کو کیا خبر تھی کہ دشمن اتنا گر چکا ہے. آپ قرآن پاک کی ایک آیت پڑھتے ہوئے اندر داخل ہوئے اور پھر اچانک چاروں طرف سے تلواریں چل پڑی، وار پر وار، ظلم پر ظلم، یہاں تک کہ بنی ہاشم کا یہ مظلوم مسافر، دین کا یہ وفادار سپاہی، اہل بیت کا یہ جانسار، ظالموں کے ہاتھوں بے دردی سے شہید کر دیا گیا۔ انا للہ وانا الیہ راجعون۔ ناظرین، ابن زیاد کے دربار میں حضرت مسلم رضی اللہ عنہ کے دو صاحبزادے بھی آپ کے ساتھ آئے تھے، انہوں نے اس بے کسی کی حالت میں اپنے شفیق والد کا سر ان کے مبارک تن سے جدا ہوتے دیکھا، چھوٹے چھوٹے بچوں کے دل غم سے پھٹ گئے اور اس صدمے میں لرزنے اور کانپنے لگے۔ دونوں بھائی ایک دوسرے کا چہرہ دیکھ رہے تھے، دونوں کی آنکھوں میں آنسو جاری تھے، وہاں کوئی ایسا نہ تھا جو ان بچوں پر رحم کرتا۔ آخرکار ظالموں نے ان دونوں حالوں کو بھی بے دردی سے شہید کر دیا اور پھر ہانی کو بھی قتل کر کے سولی پر چڑھا دیا گیا۔ ان تمام شہیدوں کے سر دوسروں کو ڈرانے کے لیے نیزوں پر چڑھا کر کوفے کے گلی کوچوں میں پھرائے گئے۔ ناظرین، آپ جانتے ہیں یہ تاریخ کون سی تھی؟ یہ بھی تاریخ کا ایک راز ہے کہ 3 ذوالحجہ 60 ہجری کا یہ دن تھا، اور اگزیکٹلی یہ وہی دن تھا جب جس روز مکہ مکرمہ سے امام حسین رضی اللہ تعالیٰ عنہ اپنے قافلے کے ساتھ کوفہ کی طرف روانہ ہوئے۔ آگے کیا ہوا یہ جانیں گے انشاءاللہ اگلے ایپیسوڈ میں، اپنی دعاؤں میں یاد رکھیے گا۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ ایک طرف کوفے کی گلیاں حضرت مسلم بن عقیل کے خون سے رنگین ہو چکی تھی اور دوسری طرف نواسا رسول کوفہ کی طرف روانہ ہو چکے تھے۔ آپ نے پوچھا اس جگہ کا نام کیا ہے، بتایا گیا یہ کربلا ہے۔